यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको जोड़। नेपाली कांग्रेसको 15 औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। आईटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसीसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैगरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्यवाही गर्न पनि माग गर्नुभयो। सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक 16 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज 1 बजे बस्ने भनिएको बैठक भोलि 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोड़िएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानूनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपति सहित सरोकारवालासँग छलफल गरेको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकता अनुसार कानूनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो। छलफलमा सहभागी विज्ञ तथा सरकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाण्डुमा शुरू भएको एशिया पेसिफिक इन्स्टिच्यूट फर ब्रडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 औं सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिलसिन्हाले कृत्रिम बौद्धिकता एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड़ दिनुभएको हो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका संचारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा 57 मत परेको छ भने विपक्षमा एक मत पनि परेन। बागमती प्रदेश सभामा हाल 104 जना सदस्य कायम छन्। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा हिजो नेपालको संविधान बमोजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज कांग्रेसको देउबा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 गरी 3 पुरूषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 जना, अन्य स्थानमा 11 जना गरी 41 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कार्बा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढ़ाईसँगै जीवनोपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्यूरो संकलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्यूरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी फगामी
साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगोरो टिप्ने कार्यहरू गर्छौ।
यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
विद्यार्थीले हालै मात्र 215 किलो निगोरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यावहारिक र जीवनोपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई:
स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रुटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा दुईवटा टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
72 जना विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जना भन्दा बढ़ी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सफोकको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ़ गर्दै सरकारी नियन्त्रण पुनस्थापित गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढ़ाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भंग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा शुरू भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रूपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढ़ाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योगतर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाई सुर्खेतले चालू आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ।
अब खेल समाचार अजय बमबाट।
एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई डीएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमार संघको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र छक्का प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहारादत्त रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र विरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्णाटकसँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो।
अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको जोड़। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु र एसएससी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।